السلام کو زمانہ آپ تشریف لے جا رہے ہیں, اللہ تعالی سے ملاقات کے لیے, تو راستے میں ایک شخص سے ملاقات ہوئی, سلام کی ادب کے ساتھ عرض کیا کہ آپ اللہ کے نبی ہیں, پیارے نبی ہیں, اللہ تعالیٰ سے آپ گفتگو فرماتے ہیں. میں بہت گناہگار ہوں, میرا کچھ ایک کام ہے, آپ کر دیں. تو کہنے میں ہاں کیا کام ہے تیرا؟ کہ ہوں بہت گناہگار, مجھ سے زیادہ کوئی گناہگار نہیں ہوگا. ہیں کون آپ اتنے گناہگار جو ہیں؟ کون کہتے جی میں شیطان ہوں. صاحب شیطان سے بڑا تو کوئی گنہگار ہو سکتا؟ اور پھر کہا کیا جی ابلیس شیطان؟ تو آپ تو نبی ہیں. میں کہا آپ سے عرض کروں, بہت سخت پریشان ہوں میں. تجھے کیا پریشانی ہے؟ کہ میرا درخواست ہے, اللہ کو پیش فرما دیں آپ درخواست. اللہ یہاں بتا کیا درخواست؟ کہتا جی بس میں گناہوں سے تنگ آ چکا ہوں, تو اللہ سے معافی چاہتا ہوں. بس اللہ سے اللہ تعالیٰ تو مجھے معاف کر دے. سسم بڑے حیران ہوئے, شیطان تو شیطان ہوتے ہیں نا. کہ ٹھیک ہے میں تیری درخواست پیش کر دوں. تو آپ تشریف لے گئے, اللہ تعالیٰ سے کچھ باتیں ہوئیں تو بھول گئے مجھ سے السلام. اس آدمی کے جو پیغام تھا بھول گئے. تو اللہ نے یاد کرا کہ راستہ تجھے کوئی ملا تھا جس نے کوئی پیغام دیا تھا تجھے؟ اس کا اللہ تعالیٰ بھول گیا, ہاں مجھے ملا تھا, وہ شیطان ملا تھا. اچھا کوئی بات کیا کہہ رہا تھا؟ اللہ تو خبیر و بصیر. کہ اللہ تعالیٰ عجیب بات کر رہا تھا وہ شیطان. کہتا ہے جی اللہ تعالیٰ سے میری درخواست پیش کر دے, تیری درخواست تو رد نہیں کریں گے, تو نبی ہے. وہ معافی مانگ رہا تھا اللہ تعالیٰ کہ مجھے معاف کر دے بھائی, میں توبہ کرتا ہوں. سبحان اللہ, اللہ کی رحمت دیکھیں آپ, سر کرم اور فضل دیکھیں اس کا. شیطان اس سے بڑا کوئی نہیں نا, جو سب کو شیطان بنا کے. تو انہوں نے کہا اسے سام اس سے بات تو کر دی, اب دیکھتے ہیں جواب کیا آتا ہے. کہ موسیٰ تو بھی آیا ہے, تم نے سفارش کی ہے, میں تو پھر رب ہوں, سب کا رب ہوں. ٹھیک ہے میں اس کو معاف کرتا ہوں. سبحان اللہ, موسیٰ بہت خوش ہو. سبحان اللہ, بس اس کو ایک شرط بتا دیں میری, تو میں اس کو معاف کرتا ہوں. کہ کیا شرط ہے پتہ ہے؟ کیا شرط ہوگی جو اللہ تعالیٰ کہیں گے؟ شرط یہ ہے کہ میں نے اس سے کہا تھا کہ آدم السلام کو سجدہ کر، تو اس نے نہیں کیا تھا، تو آج سجدہ کر دیتا ہے تو ساری چیزیں معاف کر دوں گا اس کو. کتنی بڑی بات آپ دیکھیں. مسلس ہم تو بڑے خوش ہو کہ یہ تو کوئی شرط بھی نہیں ہے، اتنے سارے اللہ پاک معاف فرما دیں گے اس کو، شیطان کو. کتنے کریم اللہ تعالیٰ. تو وہ تو ٹھیک ہے جناب، چلے تیزی کے ساتھ. کبھی سب سے پہلے جو کام کرنا ہے میں شیطان کو کروں کہ یہ شیطان چھوڑے ہماری، ساری دنیا کو اس نے تباہ کیا ہوا ہے. شیطان بھی انتظار کر رہا تھا، جوان کھڑا تھا. سلام تو ہے کہ مسلم کیا پیغام لائے میرے لیے، کہتا ہے اور تو بس کامیاب ہو گیا، اللہ نے کرم اور فضل کر دیا، مبارک ہو مبارک ہو السلام سے. کہتے پیغام، کہتا ہے تجھے معاف کر دیا، کہتا ہے معاف کر دوں گا. چھوٹی سی ہلکی کی شرط لگائی ہے، وہ تو خیر تیرے لیے کوئی مشکل بھی نہیں ہے، اس میں کیا کوئی پریشانی کی بات بھی نہیں ہے، تو بالکل آسان بات ہے، تو وہ کر لے گا بالکل. کہتے ہے کیا، کہتے بہت آسان ہے، بس میں تو بہت خوش ہوں اسے سب کرنے کی. کیا شرط لگائی پھر؟ کہ شرط یہ لگائی کہ تم نے آدم السلام کو سجدہ نہیں کیا تھا. چل ٹھیک ہے، اللہ تعالیٰ کہتے ہیں کوئی بات نہیں، اس کے بعد بھی تو بڑی بدماشی کرتا رہا ہے، تو آج سجدہ کر دیں، میں تجھے آج پھر معاف کرتا ہوں. تو شیطان کو دیکھیں، میری بات سنی اس نے تو کہکا مارا، اس نے کہکا سمجھتے ہیں نا، لافٹر، زور سے ہنسا. مجھ سے السلام آپ بھی بہت بولے ہی ہیں، نبی ہیں نا آپ تو. کیوں؟ کہتے جنت میں جب تھا اللہ تعالیٰ موجود تھا، اس وقت میں نے حکم نہیں مانا، تو آج زمین پہ آ کے میں حکم مانوں گا؟ یہ تو بہت مشکل کام ہے، کوئی اور سفارش کر کچھ ہلکا کام بتائیں مجھے. اور کیا کہ بھاگ گیا. مفسرین اس واقعے کو بڑی تفسیر کے ساتھ، بڑی اہمیت کے ساتھ اس کو پیش کیا ہے. ہمیں لگتا تو عام واقع ہے، لیکن اللہ تعالیٰ کا کرم اور رحم کی طرف آپ دیکھیں کہ شیطان جیسا وہ ہو سکتا ہے انسان؟ مجھے بتائیں. تو اس کے ساتھ اللہ تعالیٰ کا یہ معاملہ ہے کہ اللہ سبحانہ تعالیٰ اس کو معاف کرنے کے لیے تیار ہے. اللہ اس کو معاف کرنے کے لیے تیار ہے کہ تو یہ گناہ ختم کر، میں تجھے معاف کرتا ہوں. تو میرے بھائیو، ہم کیوں اللہ کی رحمت سے نا امید ہوں کہ اللہ ہمیں معاف نہیں کریں گے، دوزخ میں پھینک دیں گے، جہنم کی آگ بنا دیں گے؟ اللہ سبحانہ تعالیٰ تو ہر بندے پہ رحم کرنا چاہتا ہے، اپنا فضل کرنا چاہتا ہے. اللہ سبحانہ تعالیٰ کا کرم اور فضل یہ ہوتا ہے کہ وہ موقع فراہم کرتا ہے انسان کو، چانسز دیتا ہے، ایسی زندگی کے اندر اس کے اندر موقع پیدا فرما دیتا ہے کہ جہاں سے اللہ کی رحمت اترتی ہے اس کو معاف کرنے کے لیے بالکل تیار ہوتا ہے. جیسے کہ شیطان تھا، اور کتنا بڑا موقع، ایک نبی ہے ڈائریکٹ اللہ سے معافی مانگ کے لا رہے ہیں، کتنا بڑا موقع دیا شیطان کو اللہ تعالیٰ نے، لیکن اس نے کیا کیا، مذاق میں اڑا دیا اس کو، ہنس پڑا. یہ کیا ہوتا ہے؟ تو بھائی، اللہ پاک اپنے بندوں کو، خاص طور سے امت، نبی کریم صلی اللہ علیہ وسلم کی امت ہے، حقیقت تو یہ ہے کہ میں آپ کی بات تو کیا کروں، اپنی گریبان میں منہ ڈال کے دیکھوں، ایک ایک بال ہمارا گناہوں سے جکڑا ہو، وہ شیطان ہی شیطان بناتا ہے انسان کو. کیا کیا انسان سے کھیل کھیلتا ہے، وہ کیسے کیسے گناہ کراتا ہے انسان سے، کیسے کیسے احکامات کو ختم کراتا ہے انسان سے، اور پھر اس کے ذہن میں ریزنز پیدا کرتا ہے کہ نہیں تو صحیح کر رہا ہے، گھبرانے کی بات نہیں ہے، ہم کیا کریں اگر ایسا ہو گیا، تو ہمارے کیا اختیار میں تھا، ہم اللہ سے ایسے ہی کہہ دیں گے. یہاں تک لوگ اپنے ذہنوں میں باتیں سوچتے ہیں. اس کے باوجود بھی اللہ سبحانہ تعالیٰ آپ اندازہ کریں، इसके बावजूद भी कि हमारे बाल बाल गुनाह खत्म होते हैं, अल्लाह की रहमत फिर भी करम फरमाती है और मरने से पहले पहले उसको मौके अता फरमाती है। अब मैं और आप यहां बैठे हैं, ये जो हम बैठे हैं ये खुद बैठ गए, हम खुद आ गए, इससे बड़ा अल्लाह की रहमत का कोई मजर होगा? मजर समझते हैं, मतलब कोई नजारा हो सकता है इस वक्त कि जिसके इतने वाज़ा अल्लाह ने बात की है कि गुनाहगार से गुनाहगार भी इंसान मेरे जिक्र की मजलिस में आ जाएगा तो मैं उसको माफ कर दूंगा। अब शैतान का जो मिलना था हजरत मूसा अलैहिस्सलाम से, वो कोई चांस तो नहीं था, ये तो मौका था। तो हम इसमें हम असर ही नहीं लेते इन बातों कि ऐसे ऐसे मौके को इंसान जाया कर देता है कि जिस पे अल्लाह ने वाजा वाजा पैगाम दिए, कोई शरारत ही लगाई। शैतान के साथ फिर भी शरारत थी, हमारे साथ तो सिर्फ ये है कि तू अपने नफ्स को मार कर, अपनी ख्वाहिशात को मार कर, मैं मजलिस मैं ही कायम करूंगा, अल्लाह ताला कहते हैं जिक्र की मजलिस है मैं ही कायम करूंगा, तू इसका फितना करना कि बस उस जिक्र की मजलिस पहुंच जा, बैठ जा, बेशक तेरी नियत कुछ भी हो, अल्लाह ताला कहते हैं। और कैसा नजारा पेश करते हैं अल्लाह ताला मजालिस जिक्र का, और जहां ऐसी फुल्ला हो, इतने गुनाहों वाली दुनिया के अंदर अल्लाह ताला ला तादाद मजलिसें दे दे जिक्र की, ला तादाद मजलिसें दे दे, अनगिनत, सुबह हो तो जिक्र की मजलिस, शाम हो तो जिक्र की मजलिस, और इंसान सोता रह जाए, जहन्नम की आग को बर्दाश्त कर ले। क्यों? कि वो ही शैतान वाला माहौल, उसने कहका मारा था ना, तो हम इन बातों पे कहका मारते हैं, अंदर हमारा क्या है, हंसता है इस बात से, ये भी है मस्जिद जिक्र में बैठ जाओ तो माफी हो गई, चलो ये भी बात, क्या फायदा इसका। ये इतने छोटे छोटी बातों से जो इतने बड़े बड़े अल्लाह ने इनाम दिए हैं, ये अल्लाह का फजल और करम ऐसा है कि जैसे जैसे इंसान क़यामत के नजदीक जाएगा, गुनाहों की बहुतात होगी, और गुनाह तो ऐसे हो जाएंगे जैसे कि आदमी पराठे खा रहे हलवे के साथ, इतना लुत्फ ले लेके गुनाह करेगा और शैतान की तरह हंसेगा, कह के मारेगा उसको कोई रोकेगा तो, खुद उसके अंदर से उसका वजूद हंसी करेगा, तमस्कर करेगा उसके साथ, क्या अंदर कह रहा होगा, उसका बैठा होगा अंदर बोल रहा होगा उसका, लेकिन उसके बावजूद भी अल्लाह ताला उस पर करम फरमाते हैं। वो अंधा है, बहरा है, गूंगा है, फिर भी करम फरमाते हैं, उसको ऐसी मजलिस में ले जाते हैं कि जहां अल्लाह कुछ भी नहीं पहुंचता, सिर्फ उसकी हाजिरी हो जाए तो अल्लाह कहते हैं मैं सारे ही तेरे माफ कर दूंगा। अभी आदमी पहुंचते ही है, अंदाजा लगे अभी आदमी पहुंचता ही नहीं, पहुंचता ही है तो सही हदीस अब पढ़ रहे हैं शेख हदीस ने, अल्हम्दुलिल्लाह ने भी लिखी हदीस, अभी पहुंचते ही है, उसके पहुंचने के साथ ही फरिश्ते उसको घेर लेते हैं चारों तरफ से, हदीस के मजलिस में पहुंचते ही है, बेनमाजी भी है, फला हरकत भी करता है, फला हरकत भी, हजारों हरकतें करता है, लेकिन वो आ गया मजलिस में तो उसको चारों तरफ से फरिश्ते घेर लेते हैं, अंदाजा लगा है अल्लाह की रहमत ढांप लेती है उसको, उसके कलूब पे लस्कीना नाजिल करना शुरू कर देते हैं, उस गुनाहगार इंसान पर जो उस मस्जिद से बाहर था, उस मस्जिद से आने के बाद अल्लाह उसका फखर करता है आसमानों पर बैठकर, नाम लेकर, हालांकि कुछ भी नहीं किया अभी उसने, बताया ये जो मजालिस हैं भाई, इन मजालिस के बारे में मुफस्सिरीन ने लिखा है कि हम अंधे हैं, हम नहीं समझते, इसमें हमेशा मैं कहता हूं कि इसकी इब्तिदा में क्या बरकत है, उसकी इब्तिदा में क्या है, उसके दरमियान में क्या है, उसकी इंतहा में क्या है, हम नहीं समझते। अभी आप देख लें, एक आम चीज देख लें, नमाज तो सब पढ़ने आ रहे हैं, आ रहे नहीं आ रहे, जो तकवीर उला के साथ आएगा और जो बाद में आएगा फर्क हुआ नहीं हुआ, क्यों? नमाज तो पहुंच गया, जो अल्लाह ने उस वक्त देना था, जो इनाम तकबीर उला पर रखा हुआ है उससे वो महरूम हो गया, उसके बराबर नहीं हो सकता, उसी मस्जिद में सब कुछ है। तकबीरा उड़ा मिल गई लेकिन सफे अव्वल से महरूम हो गया, वो उसके बराबर नहीं हो सकता। जो नाम उसमें था वो उसको नहीं मिल सकता, नमाज बेशक पढ़िए। अल्लाह पाक ने अपने मजालिस की इब्तिदा में, इंतहा में, साइड लेफ्ट ना जाने क्या बरकात लिखी है। ये तो अल्लाह का फजल है कि अल्लाह ताला अपने महबूबीन पर, जिनसे अल्लाह मोहब्बत करता है, मखलूक की तरफ भेजता है, उनके कलूब पर अलहाम फरमा देते हैं और उनको नजारा भी दिखा देते हैं कि भाई ताकि उनको पता है कि बेवकूफ देर ना करना, इसमें भागते हुए आना, अफजल वक्त पे आना। ये जिगर की मजलिस है जिसमें बगैर तौबा मांगे इंसान को अल्लाह बख्श देता है। तो उसकी इब्तिदा क्या होगी, उसकी इंतहा क्या होगी, उसका बैठना क्या होगा, उसमें हल्का बनाने की अदा क्या होगी, उसका तो कोई तसव्वुर ही नहीं कर सकता। एक एक अदा पे फर्क है। मैंने नमाज की मिसाल आपको दे दी ना, होते तो सब नमाजी हैं लेकिन आखिर पता चलेगा कौन सा नमाजी क्या लेके चला गया। नहीं समझी बात मेरी? क्योंकि ये जो मजालिस हैं इनको क्या कहा जाता है, रहमत की मजालिस है, रहमत। इसमें रहमत बरसती है अल्लाह ताला की, जिस तरह बारिश बरसती है ना, इस तरह रहमतें बरसती हैं इसमें। तो अगर 1,000 मील दूर से भी सफर करके आना पड़े और किसी अल्लाह वाले की मजलिस कायम हो तो 1,000 मील कुछ भी नहीं है उसके अंदर जो मिलेगा वहां जाके आदमी सोच भी नहीं सकता। और ये प्रैक्टिकली लोगों ने किया अपनी जिंदगी में, अब्दुल कादर जिलानी, ख्वाजा खान नक्शबंद, ख्वाजा मोहद्दीन चिश्ती, हजारों हजारों मील, दादागंज बख्श, किसी भी इस मुकाम के बुजुर्गों को जिनके आज हमारे सामने मिसालें मौजूद हैं। लेटेस्ट दौर के हमारे शेखुल हदीस हजमो जिक्र रहमतुल्लाह, इनके सफर देखें, और सफर पैसों के लिए नहीं, दुनिया के लिए नहीं, नहीं फला जगह पे फला बुजुर्ग है उसके साथ बैठ के थोड़ा जिक्र कर लूंगा मैं। आदमी का भेजना कैसा होता है, ये भी कमाल है। किसी को दुख देता है, किसी को तकलीफ देता है, किसी को परेशानी देता है, किसी को बीमारी देता है, मजबूर करता है कि तू वहां जा। वो तो आता है अपने मकसद के लिए कि यार मैं ये काम कराऊंगा, चलो मैं यार ये दुआ कराऊंगा, फलां ये मैं करूंगा, या फलां ये चीज होती है। तो ये दुख भी उसका देना ये है कि हकीकत में उसको बुलंदी पे ले जाना चाह रहा है, उसको घसीट के लेके आ रहा है उसको। मैं आज हजरत साहब के पास तशरीफ ना ले जाता, मैं आज आपके साथ ना बैठोता, अल्लाह ने एक मुझे बीमारी दी, बड़ी अजीब बीमारी थी, उसका वाही इलाज सालों के बाद मुझे पता चला कि कोई किसी की शिफा नहीं, इस जब मिलेगी तो किसी दरवेश की नजर शफा से शिफा मिलेगी। तो उसमें इलाज रख दिया था मेरा। अल्लाह ताला के कानून है कि किसी को किसी बहाने, किसी को किसी बहाने समझ जाए कोई आदमी, अल्लाह की रहमत ऐसी चीज है। वो मजलिस जो है दो चीजों पे मबनी होती है, अल्लाह की रहमत की मजलिस। जैसे जाते हैं हम डॉक्टर के पास जिस्मानी इलाज के लिए जाते हैं ना, दो चीजें होती है। जब डॉक्टर के पास आदमी जाता है, खुद नहीं जाता है, जहां यार डॉक्टर को दिखाते हैं, कहते हैं लोग यार तो फला यार तू डॉक्टर को दिखा, फला यहाँ हकीम को दिखा, धक्के देके लोग लेके जाते हैं, या धक्के लेके देके जाते हैं, अंबर से लेके जाते हैं, या नहीं। लेकिन रूहानी मरीजों को अल्लाह खुद लेकर आता है अपने अस्पताल में, कोई एम्बुलेंस नहीं आती, कोई धक्का नहीं देता, वो खुद ही धड़ा धड़ा करते खुद ही पहुंच जाते, दिल जमा देता उसके। तो जब जाते हैं हम किसी जिस्मानी मरीज के लिए तो दो चीजें डॉक्टर के पास मिलती हैं, या तो तशखीश होती है और उसके बाद इलाज होता है। तशखीश समझते हैं ना, फाइंड आउट करना कि इसका मर्ज क्या है, इसमें क्या बीमारी है। तो वो या चाहते ही पहले तो ब्लड प्रेशर लगा देगा, ब्लड प्रेशर देखने के लिए, या सुई लगा देगा आपका शुगर देखने के लिए, या और फिर स्कैन करा देगा फला चीज देखने के लिए। वो तशखीश कर रहा है कि उसको क्या बीमारी है, और उसके बाद प्रिस्क्राइब करता है इलाज। सुभान अल्लाह, जागते रहे ना, जरा बात भी सुने, अल्लाह की तारीफ भी तो ना देखे, कहाँ बिठाया है हमें अल्लाह ने। तो इसी तरह रूहानी मजारिस में अल्लाह दो चीजें रखी हैं, दो चीजें रखी हैं अल्लाह ताला ने, बड़ी जबरदस्त तशखीश भी रखी और इलाज भी रखा है। رامی نے اللہ تعالیٰ نے فرمایا علم ہوں تم جانتے نہیں ان اللہ یو لڑتا بادا موتی ہاں قد بینا لکم قد بینا آیات ہم لکھوں اور لال لکھوں تاکلور کہ یہ زمین کو میں ایک تمہیں مثال دے رہا ہوں اتنی بڑی سو نشانی تمہیں لکھی ہے اگر عقل ہو تمہارے میں باقی چیزوں عقل بہت ہے جہاز بھی بنا لو گے یہ بھی بنا لو گے فلاں بھی بنا لو گے اس میں تو عقل چلتی ہے یہ تمہاری عقل تسلیم نہیں کرتی کہ ایک زمین جو بیٹھ ہو بالکل بنجر ہو اس کے اندر کس طرح پودے نکلنے شروع ہوئے اور اس میں کس طرح باغات لگ گئے یہ نشانی تمہیں سمجھ نہیں آتی یہی تو نشانی جو تمہیں بتا سکتا ہے کہ تم کتنے بھی مردہ ہو چکے ہو روحانی طور پر لیکن اللہ نے تمہاری زندگی کا علاج رکھا ہوا ہے زندہ کر سکتا ہے تمہیں سبحان اللہ نمازی بنا سکتا ہے بہترین انسان بنا سکتا ہے سجدے کرا سکتا ہے تلاوتیں کرا سکتا ہے عمرے کرا سکتا ہے نا امید کیوں ہوتا چہروں پہ داڑیاں سجا سکتا ہے حرام کاری تمہاری بند کرا سکتا ہے جب مردے کو زمین کو زندہ کر سکتا ہے تو تمہیں نہیں کر سکتا کل نہیں تمہارے سمجھ نہیں اس بات کی اللہ تعالیٰ کیا کہتا تو وہ جو رحمت کی جو مجالس میں دو چیزیں ہیں جس طرح ڈاکٹر پاس روحانی مریض جب آتے ہیں تو اس کو وہاں دو چیزیں بھی دیتا ہے اللہ تعالیٰ روحانی مجلس میں بھی اس کا تشخیص بھی کی جاتی ہے کہ اس کے اندر کتنے مرائض ہیں اور اس کا علاج بھی کیا جاتا ہے کہ اس کے علاج کیا کیسے جائے ہمیشہ جب بھی دیکھ لیا یہ مجالس ہوگی روحانی مجلس کو کہتے ہیں رحمت ہے اس میں اللہ کا رحمت ہے اس میں دو چیز لازم ہوتی ہیں اس میں تشخیص کیا ہے بند و نصاح ہے یعنی باتیں بتانا یہ کیا ہو رہا ہے تشخیص ہو رہی ہے انسان کی اور اس کی تشخیص کیسے ہوتی ہے کہ کوئی مشین نہیں لگتی اس کے اندر جو قلب ہے دل وہ ایکسیپٹ کرنا شروع کر دیتا ہے اس بات کو یار واقعی میں جھوٹا ہوں یار واقعی میں حرکت غلط کرتا ہوں یار میں غیبت کرتا ہوں فلاں میں کام کرتا ہوں خود بخود اس کے اندر کرنٹ دوڑنا شروع ہو جاتا ہے تشخیص ہونا شروع ہو جاتی ہے الحمدللہ یہ رحمت ہے اللہ تعالی کی رحمت کیونکہ اللہ زمین کی مثال دی اب یہاں بہت سمجھ والی بات ہے غور سے سنیں یہ جو ڈاکٹر کے پاس آدمی جاتا ہے اس نے تشخیص کی آپ کی دیکھا تو یہ آدمی صحت مند ہو جائے گا اگر اس نے سمجھا نہیں کچھ نہیں تو یہ آدمی پھر بیکار ہو جائے گا زیادہ بیمار ہو جائے گا اسی طرح جب یہ رحمتوں کی مجلس میں انسان جاتا ہے اور جب تشخیص ہو رہی ہے اس کی باتیں جو نصیحت چل رہی ہے اللہ کی طرف سے کس کی طرف سے ہو رہی ہے وہ اللہ کی طرف سے چل رہی ہے اگر وہ اس کو قبول کر لیتا ہے سبحان اللہ اس کا دل اس کو قبول کر لیتا ہے اور اپنی زندگی میں اس نصیحت کو ڈھال لیتا ہے تو اس کے بارے میں جو قرآن نے لفظ استعمال کیے حدیث میں لفظ آتے ہیں جب وہ زیادہ نے بتایا وہ کیا ہو جاتا ہے خوشبخت ہو جاتا ہے سبحان اللہ اور جو اس مجلس میں آنے کے بعد سنا بھی پیغام پہنچا بھی اور اس نے اس کے قلب نے اس کو ریجیکٹ کر دیا قبول نہیں کیا وہ بہت بخت ہو جاتا ہے دو چیزیں ملتی ہیں ان مجالس سے مثال وہ شیطان کی کہ شیطان کو موقع فراہم کیا گیا ایک نبی نے آ کے پیغام دیا اللہ نے کہا معاف کر دوں گا کتنی بڑی رحمت تھی اللہ کی اس نے کیا کیا اس کو ہنس کے ٹال دیا تو جب اس مجلس میں کوئی انسان پہنچے اور نصیحت کی جا رہی ہے کسی چیز پر وہ نصیحت اس کے دل پر پہنچ رہی ہے سمجھ رہا ہے تو اس کو اس وقت یہ سمجھ لینا چاہیے کہ میں اللہ کی طرف سے مجھے بھیجا گیا ہے اللہ پاک مجھے یہ سمجھا رہے ہیں اس نصیحت سے میں نے عمل نہیں کیا تو جب میں باہر نکلوں گا تو میرا نام بدبختوں میں لکھ دیا جائے گا اگر اس نصیحت کو وہ لے گیا الحمدللہ اور اس پہ اس نے عمل شروع کر دیا تو اللہ تعالیٰ اس کا نام بدبختوں میں لکھا پھر کیا خوش بختوں میں لکھ دیا جاتا ہے یہ ہیں وہ مجالس جس میں اللہ تعالیٰ انسان کو بھیجتے ہیں سنواتے ہیں اور علاج کیا ہے اس کے ساتھ علاج کیوں سب چیز تو جس طرح زمین کرتی ہے نا ایکسیپٹ جس طرح بارش ہوئی آسمان سے اللہ نے بارش کی اور گری تو بارش ساری زمینوں پر لیکن ہر زمین پودا نہیں دے رہی ہر زمین درخت نہیں لگا رہی ہر زمین گھاس نہیں لگا رہی بڑی بارش ہر ایک پر ہے کیوں جو فرٹائل زمین ہوتی ہے زرخیز زمین ہوتی ہے جس میں जाज़बित होती है, वो पानी को जज्ब करती है, वो जमीन नरम होती है और पौधे देना शुरू कर देती है। जो संखलाक होती है, सख्त जमीन होती है, तो वो क्या है, पानी ऊपर से गुजर जाता है, वो पत्थर की पत्थर रहती है। इसी तरह वो मजालिस में जो नसीहतें की जाती हैं, जिनके दिल अल्हम्दुलिल्लाह नरम होते हैं, अच्छे होते हैं, जरखेज होते हैं, वो उसको कबूल कर लेते हैं और उनमें फिर अमल के फल निकलना शुरू हो जाते हैं। नमाजी भी बन जाते हैं, जाकिरी भी बन जाते हैं, तलावत करने वाले बन जाते हैं, उसे दिल ने कबूल कर लिया। और वो अगर दिल कबूल नहीं करता उस नसीहत को, वहीं का वहीं है, हिल ही नहीं रहा, उसी जगह गायब है, मस्जिद से उठ के चला गया, उसने उसको कबूल नहीं किया, उसमें अमल नहीं लाया, उससे जवाब पैदा कर दिया हजार उसके जहन में, नहीं जी ऐसा तो नहीं था, फलां नहीं था। एक जवाब दे, तुझे भेजा किसने, तुझे सुनाया किसने, और तेरे दिल ने सुना कैसे, जो देर दिल को लगा है यही तेरे लिए नसीहत है। अगर तू इस पे अमल करता है तो तू खुशबख्त हो जाएगा, आज से अल्लाह कबूल फरमा लेंगे तुझे। अब तूने इसको नहीं सुना और छोड़ दिया और रद्द कर दिया, तो कहका मारा तूने शैतान की तरह, हमेशा के लिए रद्द हो गया। तो मेरे भाइयों, अल्लाह सुब्हान तआला जब ऐसे मौके अता फरमाए, जब किसी ऐसे अच्छी मजलिस में हमें भेजे, अल्लाह वालों की सोबतों में हमें भेजे, तो बहुत एहतियात से आदमी को अपने दिल को खोल लेना चाहिए। और जो नसीहत पहुंच रही है उसकी तरफ से, वाकई उसको समझे कि अल्लाह की तरफ से है, उसको बिल्कुल रद्द ना करे बल्कि अपने सीने पर लिख ले। हमारा तो काम ये था कि हम हजरत की एक एक चीज पीछे डायरी पर लिखते रहते थे, फरमा किसी से और से रहें लेकिन लिख हम रहते थे। आज भी वो, आज 70 साल के बाद भी मेरे पास वो किताब मौजूद है, बोल नहीं सकता। हालांकि एक और आदमी आया मस्जिद में, जिससे पूरी मस्जिद लगी हुई है, मस्जिद में कोई और आदमी है, उसने अपने सवाल किया है, हजरत उसको जवाब दे रहे हैं, लेकिन मैं क्या समझता था, उसका जवाब नहीं, जवाब मेरा है, नसीहत मुझे की जा रही है। उस वक्त काम नहीं, आज 70 साल के बाद वो नसीहत आज मुझे काम आती। यह है एहसास कि अल्लाह की रहमत का और फजल का। जानवर नहीं बनना चाहिए हम, डंगर बन के जिंदगी ही, हमें एहसास करना चाहिए कि कहां जा रहे हैं, क्यों जा रहे हैं और क्यों भेज रहा है। हमें हजारों लाखों लाखों करोड़ों कमजोरियां जो हमें जहन्नुम में ले जाएंगी। क्या एक झूठ बोलना ही कम है हमारे लिए जहन्नुम में जाने के लिए? क्या एक गीबत करना ही कम है हमें जाने के लिए? क्या किसी पर गुस्सा उतारना, गाली देना, चुगली करना, हसद करना, कि क्या ये कम है? एक ही काफी है जो जहन्नुम में लेके चले जाएगी, मुझे बताए कम है ये? पता है क्या है हमारे पास? कुछ भी नहीं। हमारी बख्शिश तो ऐसी होगी कि कोई मजलिस ऐसी मिले, नजर शफा किसी की पड़े और हमारी बख्शिश हो जाए। हम तो स्टेज पे बैठे हैं भाइयों, हमें तो इन चीजों का बहाने ढूंढने चाहिए कि फला जगह मस्जिद कायम है, फला अल्लाह वाला जा रहा है, तो फौरन क्या भाई ये हमारे पास ठिकाना है, हम किस तरह अपने आप को सही कर सकते हैं, कहां जाएं? अल्लाह ने कैसे कैसे मुकामात खोल दिए इंसानों के लिए, लेकिन वहां भी हम सही नीयत से ना जाएं, वहां भी आधी बात सुने, जो हमारे दिल को अच्छी लगे वो माने, जो नफ्स को बुरी लगे वो छोड़ दें। ये क्या बात है? वहां भी अपने च्वाइस सामने रखें कि ये बात होगी तो हम मानेंगे, ये नहीं होगी तो हम छोड़ देंगे। ये मेरे सूट नहीं करती बात, मैं नहीं कर सकता, ये मुझे छीन लगते, मैं ये कर लेता हूं, ऐसी नहीं, ऐसा नहीं है। नीयतें सही लेके जाए आदमी कि भाई मेरे बख्शिश का सामान हो रहा है, ठीक है, मैंने इतना सब कुछ पढ़ा है, मैं आज सुबह तलावत भी की है, मैं इतने कुरान भी खत्म किए, फिल्म किए हैं, लेकिन उसके बाद ये भी सोच ले कि जिसके गीबत की है सारा तेरा माल वो ले गया, ये सजा है गीबत की। ये बता दूं आपको, गीबत की कितनी बड़ी सजा है कि सारी रात जो तूने इबादतें की हैं उस आदमी की जिसकी तूने बात की है, वो सारा तूने थाली में रख, उसको दे दिया इनाम। जब आंख बंद होगी, अल्लाह के सामने पेश होंगे, तो तेरा यही अमाल उसको जन्नत में ले जा रहा होगा, उसके गुनाह हमें दोजख में ले जा रहे होंगे। ये तो हमारा हाल है, स्टेटस तो ये हमारा। अब हमें शैतान ने क्या दिया, तूने इतना कुरान पढ़ा है, तूने इतने अमल किए हैं, तूने इतने सजदे किए हैं, लेकिन ये आदमी देखता है कि तूने एक आदमी की गीबत भी की हुई है। मेरे भाइयों, ये जो अल्लाह की तरफ से ऐसे इनामात उतरते हैं ना इंसान पर, उनको आदमी रिजेक्ट ना करे, उनको रिजेक्ट ना करे आदमी। उनकी तरफ चले कि भाई ये तो आज एक मजलिस मिल गई, इसके बाद हो सकता है मेरी मौत हो जाए, मुझे क्या पता कहाँ मजलिस हो, भी चलो कहाँ ही मामलात है, चलो भी निकलते हैं, किधर है मामला। इस पर पूरा यकीन हो कि अल्हम्दुलिल्लाह जो हदीसें यकीन दिला रही हैं इन चीज पर। तो नसीहत आज की यह है कि जब अल्लाह ताला ऐसे अजाब हम भेजे तो हम शैतान की तरह कहका ना मारें, बल्कि कोई अगर नसीहत पहुंच रही है अपने नफ्स पर उसको लाएं और नफ्स से रिजेक्ट करें, कहें नहीं तेरे लिए मुश्किल है लेकिन हमने इसको करना है हालत में, तू कबूल करे ना करे लेकिन अल्लाह की तरफ से आज मुझे नसीहत पहुंची है, मैं इस पर अमल करूंगा जो कुछ भी हो जाए। ऐसा कर लिया अल्हम्दुलिल्लाह, बस इंसान मकबूल हो गया, कामयाब। अल्लाह पाक हम सबको ऐसी हाजी की तौफीक नसीब फरमाए सच्चे दिल के साथ।
شبيهنا مزنمين دعوى ياسين الحبيب النمين اللهم صل على سيدنا ومولانا محمد النبي الأمي وأزواجه أمهات المؤمنين وذرياته وأهل بيته كما صليت على آل إبراهيم إنك حميد مجيد وسلم تسليما دائما أبدا كثيرا 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 ربنا إنا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا فانصرنا على القوم الكافرين رب اغفر وارحم وأنت خير الراحمين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا عذاب الميزان اللهم بارك لنا في الموت وفيما بعد الموت اللهم أعنا على غمرات الموت وسكرات الموت اللهم حاسبنا حسابا يسيرا اللهم حاسبنا حسابا يسيرا اللهم حاسبنا حسابا يسيرا يا غادي الحاجات اقضى حاجاتنا يا دافي البليات اتوب عليادنا يا شافي الأمراض اشف مرادنا يا شافي الأمراض اشف مرادنا يا شافي الأمراض اشف مرادنا ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما اللهم رب ارحمهما كما ربياني صغيرا اللهم رب ارحمهما كما ربياني صغيرا اللهم رب ارحمهما كما ربياني صغيرا اللهم اغفر لنا ولوالدينا وأستاذينا ومشايخنا وجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات برحمتك يا أرحم الراحمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.
All right.